نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد، الله تعالى شأنه جل جلاله وعم نواله دنیا میں ہمیں بھیجتے ہیں تو ہمیشہ رہنے کے لیے نہیں بھیجتے، یہ اللہ تعالی شانہ کا ایک قانون ہے، اللہ تعالی شانہ کی ایک سنت ہے کہ یہ دنیا اور دنیا کی ہر چیز فانی ہے، اس لیے ہر چیز یہاں ایک وقت مقررہ کے لیے آتی ہے اور ایک وقت مقررہ تک موجود رہتی ہے. وَلَكُمْ فِي الْأَرْضِ مُسْتَقَرٌ وَمَتَاعٌ إِلَى حِينٍ. حضرت آدم علیہ السلام کو جب جنت سے روانہ کیا گیا، اس دنیا میں اتارا گیا، تو انہیں ہمیشہ کے لیے جنت سے دنیا میں نہیں بھیجا گیا تھا. اللہ تعالی شانہ نے اس وقت فرمایا تھا کہ وَلَكُمْ فِي الْأَرْضِ مُسْتَقَرٌ وَمَتَاعٌ إِلَى حِينٍ، تمہارے لیے زمین میں ٹھہرنے کی جگہ ہے اور فائدہ اٹھانا ہے ایک وقت تک. حضرت موسیٰ علیہ السلام کے پاس جب ملک الموت آئے روح قبض کرنے کے لیے، موسیٰ علیہ السلام خفا ہو گئے. ہوا جو کچھ ہونا تھا، اس کے نتیجے میں ملک الموت اللہ جل جلالہ وعم نوالہ کی بارگاہ میں پہنچے اور بتایا کہ کیا ہوا. تو اللہ تعالی شانہ نے حضرت موسیٰ علیہ السلام پر یہ پیغام بھیجا کہ تم اپنا ہاتھ کسی بیل کی پشت پر رکھ دو. بیل ایک جانور ہوتا ہے، تو ہاتھ رکھ دو اس کے اوپر، اور تمہارے ہاتھ کے نیچے اس بیل کے جتنے بال آ جائیں اتنے سال مزید تم کو دیے جاتے ہیں. اب خفا ہو گئے، ناراض ہو گئے ملک الموت کو دیکھ کر، تو ایسا معلوم ہو رہا ہے کہ اس وقت تم آخرت میں آنا نہیں چاہتے. تو ایک شخص آخرت میں اس لیے جانا نہیں چاہتا کہ وہ دنیا کی لذتوں میں پڑا ہوا ہے، تو دنیا کو چھوڑنا اس کے لیے مشکل ہے، اور دوسرا شخص آخرت میں اس لیے جانا نہیں چاہتا کہ وہ اس دنیا میں رہ کر آخرت کے لیے مزید کمائی کرنا چاہتا ہے. تو ٹھیک ہے، اس وقت آنا نہیں چاہتے تو پھر اتنی اور مدت تم کو مل جاتی ہے. बेल के पुष्ट पर हाथ रखो और उस हाथ के नीचे जितने बाल आए, दर्जनों बाल आएंगे हाथ के नीचे, उतने साल तुम्हें ज्यादा दिए जाएंगे। तो हजरत मूसा अलैहि सलातो वस्सलाम ने पूछा कि उसके बाद फिर क्या होगा, क्या उसके बाद मौत? वमा जअलना लिबशरिन मिन क़ब्लिकल खुल्द, हमने किसी भी इंसान के लिए दुनिया में हमेशा रहना मुकर्रर नहीं किया। और इंसान अशरफुल मखलूकात है, जब अशरफुल मखलूकात में से किसी के लिए दुनिया में हमेशा रहना मुकर्रर नहीं किया तो फिर और किसी का तो सवाल ही पैदा नहीं होता। इन्नक मय्यितुन व इन्नहुम मय्यितून, ये मेरे महबूब सल्लल्लाहु अलैहि वसल्लम, आप भी मरने वाले हैं और ये बाकी दूसरे लोग भी मरने वाले हैं। ये जो आपके दुश्मन इस इंतजार में है कि ये मर जाए तो इसका मिशन भी मर जाएगा, आप भी मरने वाले हैं, ये भी मरने वाले हैं। मौत से किसी को फरार नहीं, मौत से कोई भाग नहीं सकता, एक वक्त मुकर्रर है, उस वक्त जाना ही जाना है। इन्नल मौतल लदी तफिरून मिनहु, बेशक वो मौत जिससे तुम भागते हो, फइन्नहु मुलाकीकुम, वो खुद तुम्हें आकर के मिलेगी, खुद तुमसे मुलाकात करेगी। मलकुल मौत खुद हमारी ताक में रहते हैं, उनकी बस लिस्ट होती है, लिस्ट में लिखा हुआ होता है कि कौन किस वक्त और कहां मरेगा। कुल्लव कुंतुम फी बुयूतिकुम लबरज़ल लदीन कुतिब अलैहिमुल क़त्लु इला मज़ाजिहिम, ये जो ख्याल तुम्हें आ रहा है कि हम जंग में जा रहे हैं मर जाएंगे, जंग में गए मर गए, घर से न निकलते तो अच्छा होता कि ये मरते नहीं, तो अल्लाह ताला शानहु इरशाद फरमाते हैं कि अगर तुम अपने घरों में बैठे रहते, कुल्लव कुंतुम फी बुयूतिकुम, अपने घरों में बैठे रहते तो वो लोग जिनका कत्ल किया जाना मुकद्दर में लिखा जा चुका है, तो कत्ल किया जाना वो भी मुकद्दर, उसका टाइम भी मुकद्दर और उसकी जगह भी मुकद्दर। तो जहां कत्ल होकर के गिरने वाले हैं तो घरों में बैठे रहते तो भी कोई ऐसा सबब बन जाता कि वो अपने घर को छोड़कर के वहां पहुंच जाते। अगर सफर ना करते तो एक्सीडेंट ना होता, अगर यूं ना होता यूं, ये लव लव अगर अगर मगर मत करो, इसलिए कि इससे शैतान के दरवाजे खुलते हैं। तकदीर पर ईमान कमजोर होता है। कद्दर अल्लाह माशा फअल, अल्लाह ने मुकद्दर किया था हो गया, माशा फअल जो उसने चाहा था वो किया, मैं इजाजत ना देता तो ना जाता, ना जाता तो एक्सीडेंट ना होता, एक्सीडेंट ना होता तो मरता नहीं, मुझे पूछे बगैर चला गया, मुझे पूछता मैं मना करता, मना करता तो बच जाता। जगह भी मुकर्रर, वक्त भी मुकर्रर। मलकुल मौत हमारे पीछे पीछे नहीं चलते, हमारे पीछे पीछे नहीं चलते कि अब दो घंटे रह गए हैं तो मैं पीछे पीछे चलूं और घड़ी में देखता रहूं और जब वो वक्त आए तो मैं उसकी रूह निकाल लूं। नहीं, अल्लाह ताला ने वक्त भी मुकर्रर किया है और जगह भी, उस जगह पे पहुंच जाते हैं। اور اللہ تعالی شانہ اس جگہ پہ مرنے والے کو پہنچا دیتے ہیں. ملک الموت کو ہماری روح نکالنے میں کچھ زیادہ محنت نہیں کرنی پڑی. اینما تکونو یدرککم الموت, تم جہاں کہیں بھی ہوں گے موت تمہیں پکڑ لے گی. ولو کنتم فی بروج مشیدہ, اگر کوئی بہت بڑا ٹاور, بہت بڑا محل, مضبوط قلعہ بنائے اور اس میں بیٹھا رہے اور یہ سوچے کہ ایک حدیث میں آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمائے کہ ایسے گھر میں فرشتے داخل نہیں ہوتے جس گھر میں کتے ہوتے ہیں اور جس گھر میں تصویر ہوتی ہے. تصویر ہوتی ہے زی روح کی, تصویر لیونگ تھنگ کا فوٹو ہوتا ہے, پکچر ہوتا ہے, اسکلپچر ہوتا ہے, ایسے گھر میں فرشتے داخل نہیں ہوتے. اسی طرح ایسے گھر میں بھی فرشتے داخل نہیں ہوتے جس میں کتا ہوتا ہے. تو شریعت مطہرہ کے احکام کی مذاق کرنے والے لوگ بھی دنیا میں پیدا ہوتے ہیں. کچھ لوگ کہتے ہیں کہ رمضان المبارک میں بھوکا پیاسا رکھنے سے اللہ کو کیا فائدہ ہو جاتا ہے. تو دیکھو, ایک ہے عمل نہ کرنا اور ایک ہے مذاق اڑانا اور حکم پر اعتراض کرنا. عمل نہ کرنے سے گناہ ہوتا ہے اور مذاق اڑانے سے اور اعتراض کرنے سے دائرہ اسلام سے خارج ہو جاتا ہے. اس لیے اللہ کے حکموں کی پابندی کرنی چاہیے, اور اگر کوتاہی ہو جائے تو خود کو گلٹی سمجھے, مجرم سمجھے اور اللہ سے کہے کہ اللہ میں مجرم ہوں, مجھے معاف کر دیجیے اور مجھے توفیق دیجیے. تو ایک صاحب کہنے لگے, یہ جو قرآن کی آیت پڑھی نا اس پر سے کہہ رہا ہوں کہ تم جہاں کہیں بھی ہوں گے موت تم کو پکڑ لے گی. تو ایک صاحب کہنے لگے کہ جس گھر میں کتا ہوتا ہے وہاں فرشتے نہیں آتے. تو ملک الموت بھی تو فرشتہ ہے. تو میں گھر سے نکلوں گا نہیں اور گھر میں کتے کو پالوں گا, وہ ملک الموت آئے گا کیسے؟ تو اس حدیث کا مطلب یہ ہے کہ جس گھر میں تصویر یا جس گھر میں کتا, یہ دو چیزوں میں سے کوئی ایک چیز ہوتی ہے, وہاں رحمت کے فرشتے داخل نہیں ہو سکتے. وہ فرشتے تو داخل ہوں گے جن کو اپنی ڈیوٹی انجام دینے کے لیے داخل ہونا ہے, رحمت کے فرشتے داخل نہیں ہوتے. ملک الموت تو آتا ہے لیکن اس نے مذاق اڑائی. تو جن صاحب کے سامنے مذاق اڑائی وہ بھی بڑے ہوشیار تھے, وہ بھی بڑے ہوشیار تھے. انہوں نے کہا کہ بھئی کتا پالو, گھر میں بیٹھے رہو, انسانوں کی روح نکالنے والے فرشتے تو اندر آ نہیں سکیں گے لیکن کتے کی روح نکالنے والے آئیں گے. کتے کی بھی تو کوئی روح نکالتا ہوگا نا, کوئی فرشتہ. تو کہا کہ وہ انسان کو روح نکالنے والا فرشتہ تو نہیں آ سکے گا کتے کی وجہ سے, لیکن وہ کتے کی جو روح نکالتا ہے وہ فرشتہ آئے گا, تو تمہاری روح کتے کی روح نکالنے والے لے کر لے جائیں گے. میرے بھائی, کوئی سنوائی نہیں ہوگی. رب ارجعون حتی اذا جاء احدہم الموت, ان میں سے کسی ایک کے پاس جب موت آتی ہے تو وہ کہتا ہے کہ رب ارجعون, مجھے دوبارہ دنیا میں جانے دو, لوٹا دو مجھے. لعلی اعمل صالحا فیما ترکت, جس دنیا کو چھوڑ کے آیا ہوں وہاں جا کر کے میں کچھ اچھے اچھے کام کر لوں. کلا, ہرگز نہیں, ہرگز نہیں, ختم ہو گئے. اذا جاء اجلهم لا يستأخرون ساعة ولا يستقدمون ان اجل اللہ اذا جاء لا يؤخر, ایک سیکنڈ کا فرق نہیں ہوتا. نہ ایک سیکنڈ ادھر نہ ایک سیکنڈ ادھر. سپورٹ مشین پر ہے تو ہم ایسا سمجھتے ہیں کہ سپورٹ مشین کی وجہ سے تین دن گزر گئے. نہیں نہیں, وہ روح جس وقت نکلنی تھی, جو وقت مقرر تھا, اس وقت تک پہنچانے کے لیے اللہ نے ڈاکٹروں کو یہ سمجھ دی کہ اسے مشین پہ رکھ دو. ایسا نہیں ہے کہ وہ تین دن پہلے مر چکا ہوتا اگر مشین نہ ہوتا تو. نا, یہ تو مشین تو ایک سبب بنا. اگر منظور ہوتا اللہ کو کہ بھائی تین دن کے بعد مرنا ہے تو بغیر مشین کے بھی ابھی جائے گا, ابھی جائے گا, ابھی جائے گا, ابھی جائے گا. ہوتا ہے ایسا, ڈاکٹر لوگ کہتے ہیں کہ لنگز اتنے کمزور ہو گئے ہیں اور سانس لینے کی اتنی طاقت ختم ہو گئی ہے کہ جیسے ہی مشین ہٹائیں گے یہ زیادہ سے زیادہ 15 منٹ تک, بھائی 15 دن نکال لیتا ہے مشین ہٹانے کے بعد, کئی کئی دن گزر جاتے ہیں. اس لیے میرے بھائیو, ہر کام کو ایک نظام سے کرنے کی کوشش کرو. اسباب کو سامنے رکھ کر عقل اور حکمت کو استعمال کر کے. لیکن اگر کسی جگہ غلطی ہو جائے تو پھر یہ مت کہو کہ ایسا ہوتا تو ایسا ہو جاتا اور ایسا نہ ہوتا تو ایسا ہوتا. بس کہو کہ قدر اللہ, اللہ نے مقدر میں لکھا تھا, ما شاء فعل, جو اللہ نے چاہا وہ اللہ نے کر لیا. یہ جو غلطی کروائی وہ اللہ ہی نے کروائی, اس لیے کہ وہ موت واقع ہونے والی تھی. ہاں, ایسی غلطیوں سے سبق سیکھنا چاہیے, سبق سیکھنا چاہیے. تو دوسروں کو تو کہا جا سکتا ہے, وہ جو گیا اس کے بارے میں نہیں کہا جا سکتا کہ اگر ایسا نہ ہوتا تو ایسا ہو جاتا. نہیں, وہ تو مقدر میں لکھا تھا. دوسروں کو کہا جا سکتا ہے کہ دیکھو وہ مشورہ کیے بغیر ہی نکل گئے تو مصیبت میں پڑ گئے نا, اگر مشورہ لیتے تو مجھے تو معلوم تھا کہ آج وہاں کی حالت ایسی ہے, میں منع کرتا. تو بچوں, آئندہ جو ہے اپنے بڑوں سے مشورہ کیے بغیر کام مت کیا کرو. دوسروں کو کہو جو واقعہ ہو گیا اس کے بارے میں نہیں کہ وہ ایسا ہوتا تو یوں ہو جاتا اور یوں ہوتا تو یوں ہو جاتا. جگہ بھی مقرر, وقت بھی مقرر, جگہ بھی مقرر, وقت بھی مقرر. حضرت سلیمان علیہ السلام والسلام ایک مرتبہ اپنے دربار میں بیٹھے ہوئے تھے اور آپ کے مصاحبین میں سے ایک مصاحب, ایک ساتھی آپ کے پڑوس میں بیٹھے ہوئے تھے. ایک صاحب آئے دربار میں, داخل ہوئے, السلام علیکم, وعلیکم السلام, اور گھر گھر کر دیکھنے لگے پڑوس والے آدمی کو. تو کبھی کبھی کوئی اجنبی آدمی آ کر کے گھر گھر کے دیکھتا ہے ہمیں تو کبھی کبھی وحشت طاری ہو جاتی ہے, ایک قسم کا گھبراہٹ. تو انہوں نے حضرت سلیمان علیہ السلام سے کہا کہ یہ صاحب جو ابھی اندر داخل ہوئے ہیں مجھے بہت گھر گھر کے دیکھ رہے ہیں, مجھے ڈر لگ رہا ہے, تو آپ ہواؤں کو حکم کیجئے کہ تھوڑی دیر کے لیے مجھے بہت دور لے جائے. حضرت سلیمان علیہ السلام نے ہواؤں کو حکم کیا کہ فلاں جگہ اس کو پہنچا دو. ابھی وہ باہر نکلا اور ہوائیں اس کو لے کر کے وہاں پہنچا دیا. جب وہ شخص قریب آیا, تعارف ہوا تو پتہ چلا کہ ملک الموت ہے, ملک الموت. تو سلیمان علیہ السلام نے فرمایا کہ گھر گھر کے اس ہمارے دوست کو کیوں دیکھ رہے تھے تم, بیچارے کو گھبرا دیا خاموخا تم نے. تو انہوں نے کہا کہ میں گھر گھر کے اس لیے اس کو دیکھ رہا تھا, اس کی طرف سٹیئر اس لیے کر رہا تھا کہ اللہ تعالی شانہ نے مجھے جو لسٹ دی ہوئی ہوتی ہے اس میں دو چیزیں لکھی ہوئی ہوتی ہے, ٹائم اور جگہ. تو میں گھر گھر کے اسے دیکھ رہا تھا کہ پیدل جائے, گھوڑے پر سوار ہو کر جائے, اونٹ پر سوار ہو کر جائے, جو وقت مقرر ہے اس جگہ پر اس کی روح نکالنے کا یہ کسی صورت میں نہیں پہنچ سکے گا. جتنی بھی سواریاں ہیں ان میں سے کوئی سواری ایسی نہیں ہے جو وہاں تک اس کو ٹائم پر پہنچا دے. تو میں گھر گھر کے دیکھ رہا تھا کہ آج پہلی مرتبہ اس مخمصے میں پڑ گیا ہوں, میرے لیے تو ٹائم مقرر ہے, تو میں جب اس جگہ پہ پہنچوں گا تو یہ تو نہیں پہنچ سکے گا وہاں. تو حضرت سلیمان علیہ الصلوۃ والسلام نے کہا کہ کہاں ہے اس کی روح قبض کرنے کا؟ تو کہا فلاں جگہ پر. تو کہ تم پہنچو, میں اسے پہنچا چکا ہوں ہواؤں کے ذریعے, ہواؤں کے ذریعے پہنچا چکا ہوں اس کو. تمہیں دیکھ کر کے وحشت محسوس ہوئی اور مجھے کہا کہ مجھے بہت دور بھیج دو, تو میں وہیں پہنچا چکا ہوں. دیکھو حضرت سلیمان علیہ السلام کے دل میں اللہ نے وہی بات ڈالی. تجھے پہلے بچپن نے برسوں کھلایا, جوانی نے پھر تجھ کو مجنو بنایا, بڑھاپے نے پھر آ کے کیا کیا ستایا, اجل تیرا کر دے گی بالکل صفایا. اجل موت کو کہتے ہیں, اجل. ان اجل اللہ اذا جاء لا یؤخر, اسی پر سے اجل موت کے لیے بولا. تجھے پہلے بچپن نے برسوں کھلایا, کھیل کود میں وقت گزر جاتا ہے بچپن میں کئی سال. تجھے پہلے بچپن نے برسوں کھلایا, جوانی نے پھر تجھ کو مجنو بنایا. جوانی میں دیوانہ ہو جاتا ہے, جوانی دیوانی. الشباب شعبۃ من الجنون, حدیث بھی ہے کہ جنون کا ایک شعبہ ہے جوانی, وہ اپنے ہی دھن میں رہتا ہے. دل دماغ سے کیا کیا باتیں گزر رہی ہے وہی جانتا ہے. اور جنون بھی ایسا کہ نہ ماں کا نہ باپ کا نہ کسی اور کا, خود اپنا ہی, بس اپنے نفس کا. میرے نوجوان ساتھیوں, جو جوانی کی حفاظت کر لیتا ہے, جوانی کی, وہ اللہ تعالی شانہ کا اصل بندہ ہے. جوانی میں جو اپنے نفس کی مخالفت کر کے اپنے رب کی اطاعت میں گزار دیتا ہے جوانی کو, وہ اللہ کا اصل بندہ ہے. ادھیڑ عمر کی عبادت بھی ہے اور بڑھاپے کی عبادت بھی ہے, لیکن اس وقت وہ نفس اتنا طاقتور نہیں ہوتا. اپنی جوانی کو فدا کر دو اس پر جس نے یہ جوانی دی ہے, جوانی کی ساری طاقتوں کو فدا کرو اس پر جس نے یہ ساری طاقتیں دی ہے. یہ جو جوانی کی طاقتیں ہیں انہیں دنیا طلبی میں مت خرچ کرو, دنیا کی لذتوں میں مت خرچ کرو, اور خاص طور پہ ناجائز لذتوں میں اور گناہوں میں تو کسی صورت میں نہیں خرچ کرنا چاہیے. حصول جنت میں خرچ کرو, حصول رضائے الہی میں خرچ کرو, حصول محبت الہیہ میں خرچ کرو. شاب النشأ فی عبادت اللہ, وہ نوجوان, وہ نو عمر شخص جو پلا اور بڑا اللہ کی عبادت میں. بچپن سے اس میں صلاح کے اور نیکی کے اثر نمایاں, اور پھر وہ جیسے جیسے بڑھتا ہے بس نیکیوں میں بڑھتا ہے. اس کی داڑھی نکلنی شروع ہو جاتی ہے, داڑھی نکل جاتی ہے, داڑھی بالکل سیاہ ہوتی ہے. اسی اس پورے مرحلے میں وہ اللہ کا عابد بندہ بن کر کے گزارتا ہے. یہ شاب نوجوان, نشہ فی عبادت اللہ, جو پلا اور بڑا, پلا اور بڑھا اللہ کی عبادت میں, یہ نوجوان, یہ سب آتن یذلہم اللہ فی ذلہ یوم لا ذل الا ذلہ, یہ اللہ کے عرش کے سائے کے نیچے ہوگا, اللہ کے عرش کے سائے کے نیچے. اور اللہ کے عرش کے سائے کے نیچے جگہ کب ملے گی؟ حساب سے پہلے. حساب کے بعد تو جنت میں جانا ہے پل صراط پر سے گزر کر. یہ تو جب حساب شروع ہونے سے پہلے جو نفسی نفسی کا عالم ہوگا, اس وقت قبر سے نکل کر سیدھا اللہ کے عرش کے سائے کے نیچے. ایسے بہت لوگ ہوں گے. تو عرش کے سائے کے نیچے جگہ مل جائے گی, وہ مطمئن ہو جائے گا کہ الحمدللہ, آگے حساب کتاب وغیرہ کی فکر کرنے کی ضرورت نہیں, یہاں جو جگہ مل گئی ہے. اور اس جوانی کو اللہ کی رضا میں کھپانے کا طریقہ یہ ہے کہ برے ماحول سے بچو, اچھے ماحول میں رہو, برے لوگوں سے بچو, اچھے لوگوں کے ساتھ رہو, بری صحبت سے دور رہو, اچھی صحبت میں رہو, علماء مشائخ کے پاس بیٹھو اور بیٹھ کر سیکھو ان سے. اللہ کیا چاہتا ہے, میرا اللہ کیا چاہتا ہے. ٹی وی, سینما, یوٹیوب, سوشل میڈیا, ان سب چیزوں کے استعمال میں بہت احتیاط کرو, بغیر ضرورت کے استعمال مت کرو, اور ضرورت ہے تو بس بہت احتیاط کے ساتھ اتنی ہی چیز, وہی چیز دیکھ لی جو ضروری ہے. نہ گناہوں کی چیز میں مبتلا ہونا چاہیے, نہ لایانی میں مبتلا ہونا چاہیے. تجھے پہلے بچپن نے برسوں کھلایا, جوانی نے پھر تجھ کو مجنو بنایا, بڑھاپے نے پھر آ کے کیا کیا ستایا. بڑھاپے میں آدمی کو بہت ساری چیزیں ستاتی ہیں, کبھی کبھی گناہ اتنے بڑھ جاتے ہیں کہ بہت دکھ اٹھانا پڑتا ہے, بہت دکھ اٹھانا پڑتا ہے بڑھاپے میں. کبھی کبھی پرانے خیالات ستاتے ہیں, غلط کاریاں, آگے والے خیالات ستاتے ہیں کہ اب قبر میں جا کر کیا ہوگا. لیکن چونکہ نفس پر محنت نہیں کی تھی, اور نفس بالکل بیمار اور کمزور, روح بالکل نیم مردہ, اس لیے آگے کی فکر کے باوجود بھی کچھ کر نہیں پاتا. تجھے پہلے بچپن نے برسوں کھلایا, جوانی نے پھر تجھ کو مجنو بنایا, بڑھاپے نے پھر آ کے کیا کیا ستایا. اجل تیرا کر دے گی بالکل صفایا, اجل موت تیرا کر دے گی بالکل صفایا. جگہ جی لگانے کی دنیا نہیں ہے, یہ عبرت کی جا ہے تماشا نہیں ہے. یہ تو عبرت حاصل کرنے کی جگہ ہے, دوسروں کے احوال کو دیکھ کر کے عبرت حاصل کرنی چاہیے. ملے خاک میں اہل شان کیسے کیسے. سکندر کو دیکھو, دارا کو دیکھو, قیصر کو دیکھو, کسرا کو دیکھو, ولیوں کو دیکھو, نبیوں کو دیکھو, سید الانبیاء کو دیکھو, ابو البشر کو دیکھو, حضرت عمر اور حمزہ, حضرت حمزہ اور حضرت علی جیسے بہادروں کو دیکھو, سلاطین کو دیکھو, بادشاہوں کو دیکھو, فرعون کو دیکھو جو رب ہونے کا دعویٰ کرتا تھا, شداد کو دیکھو جس نے اپنی خود کی جنت بنائی تھی. بچا کوئی؟ کوئی بچا؟ ملے خاک میں اہل شان کیسے کیسے, بڑی بڑی شانوں والے کیسے کیسے لوگ خاک میں مل گئے, مٹی ہو گئی. ملے خاک میں اہل شان کیسے کیسے, مکی ہو گئے لا مکان کیسے کیسے. جن کے اچھے اچھے گھر تھے, مکین تھے, مکین وہ لا مکان ہو گئے, مکی ہو گئے لا مکان کیسے کیسے, یعنی ان کے پاس کوئی مکان نہیں, اب بس وہ وہی چھ گز کی قبر, بس اس کے علاوہ کچھ نہیں. اور بڑے بڑے لوگ ان کی جو قبر کہاں ہے وہ بھی معلوم نہیں, مکی ہو گئے لا مکان کے, پتہ ہی نہیں کہ جگہ ان کی کہاں ہے, یہ مکان بھی نہیں رہے اور جگہ کہاں ہے وہ بھی پتہ نہیں. ہمارے زمانے کے بھی ایسے بڑے بڑے بادشاہ اور ڈکٹیٹر گزرے, ان میں سے ایک مثال ہمیں ملتی ہے کہ پتہ ہی نہیں کہ دفن کہاں کیا, ایک شخص کو پتہ نہیں کہ قبر کہاں ہے. ملے خاک میں اہل شان کیسے کیسے, مکی ہو گئے لا مکان کیسے کیسے, ہوئے نامور بے نشاں کیسے کیسے. نام والے جو تھے, فیمس تھے, وہ بے نشا ہو گئے, ہوئے نامور بے نشا کیسے کیسے. چند دنوں تک بہت باتیں چلتی ہیں اور پھر سب بھول جاتے ہیں. ملے خاک میں اہل شان کیسے کیسے, مکی ہو گئے لا مکان کیسے کیسے, ہوئے نامور بے نشا کیسے کیسے, زمین کھا گئی آسمان کیسے کیسے. जमी खा गई, आसमां जो बड़े बनकर के रहते हैं उनको कहते हैं कि देखो वो आसमान की तरह जिंदगी गुजार रहे, मैं बहुत बड़ा, कहते बड़े बड़े आसमानों को जमीन खा गई, बड़े बड़े मुतकब्बिरों को जमीन खा गई। एक दिन मरना है, आखिर मौत है, वक्त भी मुकर्रर जगह भी मुकर्रर, एक दिन मरना है आखिर मौत है, कर ले जो करना है आखिर मौत है। अल्लाह ताला हम सबको तौफीक अता फरमाए, अल्लाह हमें तौफीक अता फरमाए। या गाफिल अल-क़ल्ब अन ज़िक्र अल-मनियाति अम्मा क़लीलिन सतुस्वा बैना अमवाति, या गाफिल अल-क़ल्ब अन ज़िक्र अल-मनियाति, ये वो दिल जो मौत को याद करने से गाफिल है। नहीं, हम मौत को याद करना ही नहीं चाहते, और अगर मौत को याद करते हैं तो दिल पर असर नहीं होता, दिल इतना सख्त हो गया है, और याद करते भी हैं और दिल में ख्याल भी आता है कि भाई अचानक हम चले जाएंगे, जैसे दूसरे अचानक चले गए, तो हम इन ख्यालात को दूर करने की कोशिश करते हैं कि ना ना मेरे साथ ऐसा नहीं होगा। किसी के अचानक मरने की वजह से दिल नरम होता है, और अल्लाह ताला शानु फज्र फरमाते हैं और अजाइम की तौफीक मिलती है, तो हम खुद ही उन अजाइम को दफन कर देते हैं उसकी तरफ से बेएतनाई करके, बेपरवाही करके। अगर जब ये खौफ पैदा हुआ, डर पैदा हुआ और लग जाते तो इस रास्ते पे पड़ जाते। या गाफिल अल कल्ब अन ज़िक्र अल मनियाति, ए वो दिल दिमाग जो गाफिल रहता है मौत को याद करने से, याद रख, तू मौत को याद करे ना करे, कानून ये है कि अम्मा कलीलिन सतुस्वा बैना अमवाती, बहुत जल्दी तू मुर्दों के दरमियान दफन कर दिया जाएगा और वहां तेरा ठिकाना बन जाएगा। ला तत्मइन्न इला दुनिया वज़ीनतिहा, दुनिया और दुनिया की रंगरेलियों की तरफ अपने दिल को मत झुकने दे, अपने दिल को मत जाने दे। ला तत्मइन्न इला दुनिया वज़ीनतिहा, दुनिया और दुनिया की रंगरेलियों की तरफ अपने दिल को मत जाने दे। क्यों? कद हान लिल मौत या ज़ल्लब्य अय्याति, ये अकल वाले, मौत के लिए आने का वक्त करीब आ गया है, तुझे शायद पता ना हो, तुझे शायद पता ना हो, तुझे शायद पता ना हो। हो सकता है कि हमारी मस्जिद में जो कफन तैयार है दूसरे मुर्दे के लिए, वो मेरी हो, हम में से किसी एक की हो, वो कफन हमारा हो, मेरा हो, आपका हो, वो तैयारी हमारी आपकी हो, जो मस्जिद में कफन तैयार करने का जिम्मेदार है उसने एक को कफना करके जो दूसरा कफन तैयार किया, हो सकता है खुद का हो। या साहिबी ला तगतरिर बितनउमी فالعمر ينفد والنعيم يزول اذا حملت على القبور جنازه فعلم بانك بعدها محمول। या साहिब, ये मेरे साथी, ये तनाउम परवरी, ऐश परस्ती, अय्याशी, दुनिया की लज्जतों की वजह से धोखा मत खा। सेहत है और दुनिया के मजे लूटने के सारे असबाब मयसर, अच्छा घर, अच्छी गाड़ी, बीवी बच्चे, अच्छा खाना पीना, मालो दौलत, धोखा मत खा, ये इस धोखे में मत रहे, इसलिए कि तुझे पता ही नहीं है कि मौत कब आ रही है, धोखा मत खा। फल उम्र यनफद वन नईम यजूलो, उम्र खत्म हो जाएगी, नेमतें भी खत्म हो जाएगी, तेरी उम्र खत्म हो गई तो नेमत पीछे रह गई, खत्म, और अगर नेमत खत्म हो गई, नेमत खत्म हो गई तो जिंदा रहने का क्या फायदा, वो भी मौत ही है। اذا حملت على القبور جنازتا, جب تو قبرستان میں جنازہ اٹھا کر لے جائے کسی کا, تو یہ مت خیال کر کہ ابراہیم بھائی جا رہے ہیں یا اسماعیل بھائی جا رہے ہیں یا حافظ علی جا رہے ہیں یا مفتی سلیمان جا رہے ہیں. فاعلم بانک بعدها مهمول, اس وقت اپنے دل کو یہ سمجھا کہ ہو سکتا ہے کہ اس کے بعد تیرا جنازہ آئے, اور اس کے فوراً بعد نہیں تو اس کے بعد کبھی بھی آنے والا تو ہے, دوسرے نمبر پر, تیسرے نمبر پر, چوتھے نمبر پر. ایک شخص کا انتقال ہو جائے تو سمجھو کہ اب ہماری باری اور آگے آ گئی. موت یقینی میرے بھائی, موت طے شدہ اور کسی وقت بھی آ سکتی ہے. انما الاعمال بالخواتیم, اور اعمال کا دار و مدار خاتمے پر ہے, اور یہ پتا نہیں کہ خاتمہ کب ہے, یہ پتا نہیں خاتمہ کب ہے جی. تو ہم فلم دیکھنے کے لیے بیٹھ گئے اس خیال سے کہ خاتمہ اس کے بعد ہونے والا ہے, کیا پتا کہ فلم دیکھتے ہوئے خاتمہ ہو جائے. اس حدیث میں, یہ جو حدیث ہے کہ انما الاعمال بالخواتیم, کہ اعمال کا دار و مدار یعنی پوری زندگی میں جو تم نے اعمال کیے ہیں ان کا دار و مدار خاتمے پر ہے کہ خاتمہ تمہارا کیسا ہوتا ہے. اس میں ہمیں کیا بتلایا گیا, اس میں ہمیں یہ بتلایا گیا کہ چونکہ خاتمہ کب ہے وہ پتا نہیں اور مدار خاتمے پر ہے, اس لیے ایک ایک قدم پر یہ سوچو کہ میں صحیح کام کر رہا ہوں یا غلط. میرے بھائیوں, آخرت کی تیاری کے لیے اور زندگی کو درست کرنے کے لیے اسی ایک حدیث کا مراقبہ کافی ہے. ایک حدیث اتنی جامع, اتنی بڑی نعمت یہ حدیث. تو اللہ جل جلالہ وعم نوالہ کی ستاری کا کرشمہ ہے کہ ہم رات دن گناہ کرتے ہیں کسی کو پتہ نہیں چلتا, اور ہم میں سے 99.9% 100% کے قریب, 99% اور 100% کے درمیان ایسے لوگ ہیں کہ موت پر بھی اللہ جل جلالہ وعم نوالہ ان کی برائیوں کو ظاہر نہیں کرتے. ایک صاحب کا انتقال ہو گیا, ایک صاحب کا انتقال ہو گیا, انتقال ہو گیا تو سانپ آ کر کے گھس گیا, انتقال ہوا سانپ آ کر کے گھس گیا اس کے بستر میں. سانپ جب آتا ہے تو لوگ ڈر کے مارے پیچھے ہٹ جاتے ہیں, اندر گھس گیا. غالب ابن عباس رضی اللہ تعالی عنہما کے زمانے کا یہ واقعہ ہے. اللہ تعالی شانہ کبھی کبھی اپنے بندوں کو اپنی طرف متوجہ کرنے کے لیے ایسے حالات بتلاتے ہیں, جیسے ہمارے بڑے ماں باپ کہتے ہیں کہ تو میری نافرمانی کرتا ہے, تو میرا دل دکھاتا ہے, تو تیرا ایسا ہو جائے گا, ایسا ہو جائے گا, ایسا ہو جائے گا. وہ چاہتے تھوڑا ہے کہ ایسا ہو, لیکن انہیں پتا ہے کہ اللہ کا ایک قانون ہے کہ جو ماں باپ کی نافرمانی کرتا ہے اس کے ساتھ ایسا معاملہ پیش آتا ہے, تو بچانے کے لیے وہ بتاتا ہے. تو اللہ تعالیٰ کبھی کبھی ایسے واقعات کو ظاہر فرما دیتے ہیں. کبھی کبھی قبر میں سے آواز سنائی دیتی ہے, کراہنے کی آواز, تکلیف کی آواز. سردی کے موسم میں کبھی کبھی قبر بہت گرم گرم محسوس ہوتی ہے, تپتی ہوئی گرم. کبھی کسی بہانے سے اللہ قبر کو کھلوا دیتے ہیں, اس کے اچھے مناظر دکھاتے ہیں, برے مناظر دکھاتے ہیں, تاکہ بندوں کے ایمان میں اضافہ ہو اور وہ آخرت کی تیاری کر لے. سانپ آ کر کے اندر لپٹ گیا, اب جنازہ اٹھائے کیسے, غسل کرنے کے لیے جنازہ اٹھائے کیسے. تو صحابہ کا دور تھا, تابعین کا دور تھا, جو بھی دور تھا ان میں سے جو بڑے تھے انہوں نے آ کر کے کہا کہ اے سانپ, تو بھی اللہ کی مخلوق, ہم بھی اللہ کی مخلوق, ہم بھی اللہ کے حکم کے ماتحت زندگی گزارتے ہیں, تو بھی اللہ کے حکم کے ماتحت زندگی گزارتا ہے, اگر اللہ نے تجھے اپنے حکم سے بھیجا ہے تو پھر تو سن لے کہ ہمیں بھی اللہ نے کچھ باتوں کا حکم کیا ہے کہ ہم اسے غسل دیں, ہم اسے کفن پہنائیں, تو ہمیں اتنی مہلت تو دے دیں. وہ فوراً نکل گیا, فوراً نکل گیا سانپ اس اعلان کو سن کر. لیکن میت کو جہاں جہاں اٹھا کر لے جایا جا رہا ہے وہ ساتھ ہے, पीछे पीछे चल रहा है, किसी को ईजा नहीं पहुंचा रहा है, एक कोने में बैठा रहा, गुसल वुसल सब तैयार हो गया। कफन वफन सब घुस गया अंदर, दोबारा उसी हालत में दफन करना पड़ा। इसी हालत में दफन करना पड़ा मेरे भाई। तो अल्लाह ताला शानुहु जो है वो जाहिर नहीं करते हमारी बुराइयों को। हजरत कारी तैयब साहब रहमतुल्लाह अलैह ने एक वाकया बयान किया है, खुद देखा हुआ या किसी से सुना हुआ। सैलाब आया, सैलाब के नतीजे में एक लाश बह करके किनारे पर आ गई और लोगों ने देखा कि वो लाश जो है वो थोड़ी थोड़ी देर के बाद पूरी हिलती है, लाश पूरी हिलती है जैसे किसी को करंट लगाया जाए और ऐसे हिले पूरी लाश। लोग इकट्ठे हो गए, यूं भी लाश जब बहकर के बाहर निकलती है सैलाब जाता है तो लोग जमा हो जाते हैं कि भाई लाश, लेकिन इस मंजर को देखकर कोई वहां से हिल नहीं रहा था और सब सहमे हुए खौफ के आलम में। गौर से जब देखा गया तो उन्होंने देखा कि एक बहुत छोटा सा कीड़ा यहां पेशानी पर बैठा हुआ है और वो पेशानी पर बैठा हुआ कीड़ा जब डंग मारता है तो पूरे जिस्म में करंट, अल्लाहु अकबर, पूरे जिस्म में करंट लग जाता है, पूरे जिस्म में करंट। और फिर जब वो बैठा रहता है तो कुछ नहीं। एक शख्स ने हिम्मत की और हिम्मत करके एक पत्थर लिया और पत्थर उसके ऊपर मारा तो पत्थर उस कीड़े को लगा तो नहीं, लेकिन फौरन वो कीड़ा मुतवज्जे हुआ उस शख्स की तरफ और एकदम से हमला करके उसकी पेशानी पर चिपक गया और उसे डंग मारा और वहीं उसकी लाश गिर गई। और दोबारा कूद करके उसकी पेशानी पर बैठ गया, इसलिए उसको तो मुकर्रर किया गया था उसको सजा देने के लिए। वहां एक नेक और बुजुर्ग आदमी थे, वो समझ गए कि ये दुनिया का कीड़ा नहीं है, इसलिए कि उधर से उछला, इधर डंक मारा, इसको करंट पूरा महसूस हुआ और मर गया। तो इसका इलाज दूसरा करना चाहिए। उन्होंने कुरान मजीद की तिलावत शुरू कर दी और इस नियत से शुरू कर दी कि अल्लाह मैं जो कुछ पढ़ रहा हूं इसको सवाब पहुंचा दे। और उन्होंने सोचा कि अगर ईमान वाले की ये ईमान वाले का जसद और जिस्म है तो जरूर इसका फायदा होगा। वो कुरान पढ़ते रहे, थोड़ी देर के बाद उन्होंने महसूस किया कि डंक मारना बंद कर दिया उसने। वो पढ़ते रहे, देखा कि अब वो कीड़ा जो है वो पिघलना शुरू हो गया, पानी होने लगा। वो पढ़ते रहे यहां तक कि वो पूरा पानी पिघल करके बह गया और मैयत को सुकून मिल गया। मेरे भाई, खुद के लिए भी अच्छे अच्छे अमल करके दुनिया से जाओ और अपने रिश्तेदारों के लिए इसाले सवाब करो, खैरात करो, मरहूमिन के लिए खैरात करो, इसाले सवाब करो। आजकल किसी के इंतकाल की खबर आ जाती है, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, और खत्म। एक मर्तबा हम सूरह इखलास नहीं पढ़ सकते। जैसे ही खबर आए किसी के इंतकाल की तो मसनून दुआएं पढ़ो, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, और दुआ करो अल्लाहुम्म अग़फिर लहू वरहमहू वआफिही वाफू अन्हू वअक्रिम नुज़ुलहू। दुआ करो ये अल्लाह उसकी मग़फिरत फरमा दे। तसव्वुर करो कि अब क्या होगा उसका, तो आपके दिल में रहम आएगी, आप नहीं पहचानते होंगे तो भी रहम आएगी। और फौरन ये कहो कि ये अल्लाह जिस शख्स का इंतकाल हो गया है, हो सकता है कि मुझे पहचानता हो और हो सकता है कि उसने मेरे हुकूक में कोताही की हो, तो ये अल्लाह मैं उसको माफ कर रहा हूं, माफ कर दो ताकि हमारी वजह से किसी को सजा न हो। और माफ करने के बाद फिर अल्लाह की तरफ रुजू करो और अल्लाह की तरफ रुजू करके ये कहो कि हे अल्लाह मैं एक मखलूक और मखलूक होकर के मैंने एक मखलूक को माफ कर दिया, तो तू तो हलीम और बुर्दबार, तू तो गफ्फार और गफूर है, ये अल्लाह तू मेरे गुनाहों को माफ फरमा दे। इंशाल्लाह हमारे किसी को माफ करने को देखकर अल्लाह हमें माफ कर देंगे। और उसके बाद ये कहो कि हे अल्लाह तूने मेरे इस अमल को देखकर मुझे उम्मीद है कि माफ कर दिया होगा और जब एक शख्स माफ हो जाता है और पाक और साफ सुथरा हो जाता है तो उसकी दुआ तो तू बहुत कबूल करता है। मैं मेरे भाई के लिए दुआ करता हूं उसकी मगफिरत फरमा दे, और उसके बाद फिर इसाले सवाब करो। ज्यादा नहीं तो 50 पेनी 10 पेनी अपने मुसलमान भाई के लिए मस्जिद से निकलते हुए डिब्बे में डालकर जाओ, अल्लाह कितना खुश होगा कि इसका कोई ताल्लुक नहीं, फिर भी सिर्फ सुना कि किसी बंदे का इंतकाल हो गया है तो देखो उसे आखिरत के अजाब से बचाने के लिए ये 25 पेनी 20 पेनी 50 पेनी डालकर गया, उसका भी फायदा होगा हमारा भी फायदा होगा। फिक्र करो मेरे भाई, खुलफा के दौर में, खुलफाए अब्बासिया के दौर में गालिबन एक खलीफा बैठे हुए थे अपनी इसके ऊपर, और एक साहिब आए और उनके गले के अंदर जो है गले के अंदर एक बर्तन था जो लटका हुआ था, इसे गले में रस्सी और रस्से के साथ एक डिब्बा जैसा बर्तन, और उसका एक हाथ अंदर था और एक हाथ बाहर। तो कहा कि भाई ये सब क्या है तुम्हारा, ये हमेशा हाथ अंदर रख करके तुम्हें कोई माजूरी है क्या है? तो कहा कि बस नहीं, रहने दीजिए। एक दिन तन्हाई मिली, तन्हाई में उन्होंने पूछा तो कहा कि मैं तुमको क्या बताऊं। एक मुर्दे को दफन किया गया और उसकी कब्र मैंने खोदी। पहले जमाने में कफन चोर भी होते थे, कभी कभी ऐसा होता था कि किसी की थैली अंदर रह जाती थी तो वो अंदर अपने पैसे निकालने के लिए कब्र को खोदता था। तो कहा कि मैं जब अंदर गया तो अंदर कब्र में देखा कि सारे वो सोने के सिक्के जो हैं वो उसके बदन के साथ चिपके हुए थे, वो माल की मोहब्बत ज़कात नहीं निकालता था, चिपके हुए थे। तो कहा मैंने देखा कि इतने सारे सोने के सिक्के, मैं तो कफन चोरी करने के लिए आया था कि कफन चोरी करके बेच दूंगा, 50 रुपये आ जाएंगे, ये तो आज तो मेरी ईद हो गई। कहा कि जैसे ही एक सोने का सिक्का मैंने लेने के लिए हाथ रखा, इतना गर्म था कि मुझे अपना हाथ खींच लेना पड़ा, मैं चीखने चिल्लाने लगा। कहा कई साल गुजर गए हैं, इस हाथ को पानी में से निकालता हूं तो आज भी वही अजाब महसूस होता है, आज भी वही तकलीफ महसूस होती है। इसलिए मुझे सुकून का एक ही तरीका है कि मुझे यूं हाथ में रख करके चलना पड़ता है। मेरे भाई मौत भी आने वाली है, मौत हजरत इब्राहिम अलैहिस्सलाम ने जब मलकुल मौत से कहा कि मैं आपको उस शक्ल में देखना चाहता हूं जिस शक्ल में आपके नाफरमान बंदों की रूह कब्ज करते हैं, तो क्या कहा इब्राहिम मलकुल मौत ने कि आप नहीं देख सकेंगे, आप में वो ताकत ये नहीं है। कितनी आला दर्जे की रूहानियत होती है नबी के अंदर और खलीलुल्लाह। कहा कि नहीं आप ताब नहीं ला सकेंगे। कहा नहीं फिर भी मुझे दिखाओ। तो कहा ठीक है उधर चेहरा करो। उधर चेहरा किया, कहा अब मेरी तरफ देखो। जैसे ही इब्राहिम अलैहिस्सलाम ने वो शक्ल देखी मलकुल की बेहोश होकर गिर गए, और हजरत इब्राहिम अलैहिस्सलाम ने यह फरमाया कि जो अल्लाह का मुनकिर हो उसे मरने के बाद कोई सजा न मिले, सिर्फ तुम्हारी ये शक्ल दिखा दे अल्लाह, बस ये उसकी सजा के लिए काफी है। तो आगे मेरे भाई कब्र में क्या होगा, और आगे फिर कयामत के दिन क्या होगा, और उससे आगे जहन्नम में क्या होगा? तो अल्लाह ताला शानहु मेरे भाइयों दुनिया में हमें भेजते हैं एक वक्त मुकर्रा तक के लिए, और मुझे आपको किसी को मालूम नहीं है कि कौन कब जाएगा। ये जो बड़ी उम्र के लोग हमें नजर आते हैं ये खुश नसीब है कि अल्लाह ने इस उम्र तक इनको पहुंचाया। मेरी उम्र 55 साल हो गई इस्लामी एतबार से, 56-57 और हमारे अपने शागिर्द जिसने हमारे पास पढ़ा वो हमसे आधी उम्र में चले गए, 32, 33, 34 तकरीबन यही उम्र होगी, चले गए दुनिया से, और अचानक चले गए, कोई बीमारी नहीं, कोई बीमारी। जब से मेरा उनसे ताल्लुक हुआ, जब उनका हमारे मदरसे में दाखला हुआ, उस वक्त से लेकर अब तक मुझे याद नहीं पड़ता कि उन्होंने मुझे कभी टेक्स्ट किया हो या फोन पर बात कही हो या बिल मुशाफा कहा हो कि मुझे फुला तकलीफ है जिसके लिए मुझे चेकअप के लिए हॉस्पिटल जाना है, ब्लड टेस्ट के लिए जाना है, आप दुआ करना। मुझे याद नहीं पड़ता, मुझे याद नहीं पड़ता कि उन्होंने कोई बात ऐसी कही हो। गुज़िश्ता जुमे को हम लोग यही थे, और इस वक्त मैं समझता हूं कि वो गाड़ी में आ रहे होंगे वॉल्सोल से। अच्छे थे, नेक थे, अच्छे कामों में लगे रहते थे, तो उनके जाने का कलक हुआ, दुख हुआ। अचानक जब अपना कोई चला जाता है तो दुख होता है, लेकिन खुशी भी हुई कि इनको तो इसी वक्त जाना था, लेकिन अल्हम्दुलिल्लाह अच्छी जिंदगी गुजार कर गए, बुरी मौत नहीं आई। ये खुशी हुई कि चलो आफियत के साथ चले गए, और अल्लाह ताला शानहू ने बहुत इज्जतों के साथ अपने पास बुलाया। जुमे के दिन 12:30 बजे तक तो मेरे पास थे वो, 12:30 बजे, 12:30 को बिल्कुल ठीक ठाक। दूसरे दिन नमाजें पढ़ी, एक मीटिंग की उन्होंने अपने मदरसे के बारे में, हस्बे मामूल कॉन्फ्रेंस में लोगों को लाने के लिए मीटिंग की, नमाजें जमात के साथ पढ़ी, ईशा की नमाज पढ़ने के बाद घर गए, खाने के लिए बैठे और ब्रेन हेमरेज हुआ और वहीं बेहोश हो गए, और 24 घंटे के अंदर अंदर जिंदगी लिपट गई और अल्लाह को प्यारे हो गए। तो जब वो 12:30 बजे हमारे पास थे जुमा को, तो ये बेचारे सादे थे, सिंपल थे, ऐसे कोई डायनामिक और करिज्मेटिक पर्सनालिटी उनकी नहीं थी। तो जुमे को हमने देखा था तो वो नॉर्मल हमारे मौलवी आदम थे, नॉर्मल मौलवी आदम। और इतवार को जब उनका इंतकाल हुआ तो उनकी जो लोगों के दिलों में उनका जो परसेप्शन बिल्कुल बदल गया, उनकी हैसियत जो बिल्कुल बदल गई, मिंजाने बिल्ला, उसे देख करके हैरत भी हुई और खुशी भी बहुत हुई और अफसोस भी हुआ कि इस शख्स की हम कदर ना कर सके। इसीलिए मेरे भाइयों, किसी को भी जिंदगी में उसके अहवाल की वजह से हकारत की नजर से मत देखो और छोटा मत समझो। जुमे को दिन जब वो मिले तो बस सरसरी वैसे मुलाकात हुई, खैर खैरियत, उसके बाद घर गए, वो भी पीछे पीछे आए, और दूसरे दिन कॉन्फ्रेंस था। उसके बाद वाले दिन मेरी भी तबीयत जरा ढीली सी चल रही थी, तो मैं अंदर घर में चला गया, वो अपने घर चले गए। 1:30-2 बजे पहुंचे होंगे, उनका शाम को मकतब होता है, मजलिस में आ नहीं सकते, लेकिन रात को आते थे वो, रात को आते थे। और किसी ने मुझे कहा कि किसी ने उनसे पूछा कि भाई कभी कभी तुम ऐसे वक्त में पहुंचते हो कि सलीम निकल रहा होता है, तो क्या फायदा जाने का। तो उन्होंने कहा कि मैं अपने शेख को देख लेता हूं, बस यही मेरे लिए काफी है। वॉल्सोल से यहां तक रात को आना, बीवी बच्चों को छोड़ के, और रात को वापस जाना। कोशिश उनके लिए होती थी कि जब वो अपने मदरसे के लिए चंदे के लिए निकलते थे, तो मेरे इल्म में है, तो हमारे निजाम देखते थे मेरा कि किस वीकेंड को कहां प्रोग्राम है, और उसके मुताबिक वो सेट करने की कोशिश करते थे ताकि मेरा चंदा भी हो जाए और इनकी मुलाकात भी हो जाए, इनके साथ बैठ भी ले थोड़ी देर। और ऐसे इलाके में बयान, और उनका ऐसे इलाके में हमारे फौजला में से, असातिदा नहीं, हमारे फौजला में से किसी का बयान हो जहां वो चंदे के लिए जा रहे हो, तो अपने नमाज के बाद वो तो ऐलान होता है चंदे का, तो ऐलान से फारिग होके अपने फाजिल साथी का बयान सुनने के लिए दूसरी मस्जिद में आते थे, और फिर दूसरी नमाज से पहले दोबारा चले जाते थे। इतना एहतराम उलमा का, इतना एहतराम अपने साथियों का। बीमार हो गए अचानक, दूसरे दिन कॉन्फ्रेंस, और मुझे रात को 12 बजे इत्तला हुई, 11:30-12 बजे। मेरी तबीयत ठीक नहीं थी, मैं तो बिस्तर में कपड़े वपड़े बदलकर सो चुका था, यानी दाखिल हो चुका था, लेट चुका था, और मेरी तबीयत नासाज थी, इस वजह से मैं किसी का फोन भी नहीं उठा रहा था, और टेक्स्ट मैसेज भी मैंने देखे, मौलवी शब्बीर का टेक्स्ट मैसेज देखा, मौलवी अशरफ मदारी का देखा, मैंने कहा होगा, अब वो लोग मुझ तक ये खबर पहुंचाना चाह रहे थे कि मौलाना आदम तो कोमा में चले गए। फिर मौलाना अहमद साहब के जरिए उन्होंने मुझ तक पैगाम पहुंचाया, तो मौलाना अहमद ने कहा कि आपके इलम में कोई बात आई। मैंने कहा क्या, तो कि मौलाना आदम बहुत बीमार हो गए। मैंने कहा फिर इन लोगों का यही मैसेज होगा, मैंने कहा मैंने खोला नहीं, इसलिए बहुत सारे मैसेजेस हैं दूसरों के भी। तो कहा कि वो तो बहुत खतरनाक सूरत हाल में है, मैं अगर न जाता, उनके खानदान वाले भी जानते हैं, सब जानते हैं कि दूसरे दिन कॉन्फ्रेंस है, मशगूली होती है, लेकिन ये अल्लाह ने मेरे दिल में बात डाली और अल्लाह ने मुझे वहां पहुंचाया। हम लोग यहां से निकले, मुफ्ती साहब भी थे, मौलाना अयाज साहब भी थे, मौलाना यासिन साहब भी थे, मौलाना अहमद साहब भी थे, ये अल्लाह ने हमारे दिल में बात डाली। बहरहाल हम, उन्होंने हमसे कुछ पढ़ा है तो हम जैसे भी हो, लेकिन उनके लिए उनके असातिज़ा का वहां पहुंच जाना, उनके बड़े असातिज़ा का पहुंच जाना, ये उनके लिए नेक फाली है। असातिज़ा पहुंच गए सब, और हम लोग फिर वहां से 4 बजे आए यहां, यानी यहां 4 बजे पहुंचे, और फिर कॉन्फ्रेंस। जब मैं कॉन्फ्रेंस में आया तो मेरी तबीयत पे बोझ था, बीमार भी था, रात को अच्छी तरह सो भी नहीं सके थे, और तबीयत पे बोझ था मौलवी आदम का भी। इसलिए मैं सोच रहा था कि इतनी बड़ी कॉन्फ्रेंस क्या कहेंगे, क्या मैसेज देंगे, लेकिन अल्लाह ताला शानहु ने चला दिया, फजल फरमाया, और मेरा कोई इरादा नहीं था मौलवी आदम का जिक्र करने का। उन्होंने ऐसे बड़े प्रोग्रामों में मैं किसी का नाम लेकर इसलिए दुआ नहीं कराता कि बहुत चाहने वाले लोग होते हैं, बहुत से लोगों के घरों में परेशानियां होती है, किसी एक का नाम रह जाए तो उनको दिल शिकनी न हो, तो मैं दुआ करते हुए उन सब का तसव्वुर करता हूं। मेरा कोई इरादा नहीं था, लेकिन बयान करते करते आखिर में जब मैं पहुंचा तो मैं नौजवानों को झंझोड़ रहा था कि भाई तुम आखिरत की फिक्र करो, मौत किसी वक्त भी आ सकती है। तो जहन में बतौर मिसाल के मौलवी आदम आ गए, ये भी अल्लाह ने किया, इसलिए कि अल्लाह ये चाहते थे कि 5-6 हजार का मजमा मैं उनके लिए जो दुआ करूं उसके ऊपर आमीन कहे। असबाब देखो मेरे भाई, उनके लिए हमने शिफा की दुआ की, और मेरा मामूल है कि जब भी कोई बीमार होता है तो शिफा की दुआ के साथ हुस्ने खातिमा की दुआ जरूर करता हूं, इसलिए कुछ पता नहीं शिफा मिलने वाली है या नहीं। तो इतने बड़े मजमे ने आमीन कही उस पर कि अल्लाह उन्हें हुस्ने खातिमा नसीब फरमा, और मैं चूंकि उनके साथ टच में था इसलिए मैंने वहां से खबर यह मिली कि कुछ तबीयत में बेहतरी है, और अब फैसला यह हुआ है कि शायद 24 आवर्स के बाद मशीन से उनको हटाएं। तो मैंने सोचा कि हम उसी वक्त जाएंगे जब मशीन हटाया जाए, अगर ऐसी नौबत आ गई तो। लेकिन मुफ्ती अय्यूब साहिब वगैरह उनके बड़े असातिज़ा में से ये हजरात अगले दिन नहीं गए थे, तो इसी इंतजार ही में थे कि कब कॉन्फ्रेंस खत्म हो और हम चले जाए। तो ये और दूसरे हमारे अच्छे फुजला नेक तबीयत की, वो सब वहां पहुंच गए। तो कितनी उनकी खुश नसीबी थी कि असातिज़ा और फुजला उलमा सब तिलावत कर रहे हैं, दुरूद पाक पढ़ रहे हैं, कलिमे तैयबा पढ़ रहे हैं, यासीन शरीफ पढ़ रहे हैं, और इस अंजुमन के बीच में उनकी रूह निकल रही है। और मुझे हमारे मौलवी मोहम्मद अली ने कहा कि इंतकाल के बाद जब उनके चेहरे पे नजर पड़ी तो ऐसा लग रहा था कि चेहरा किसी खुशी में खिल उठा है, उनका चेहरा खुल उठा है, मुनव्वर हो गया चेहरा। वो जो इंतकाल से पहले वो सब इधर उधर की सब नलियां डाली हुई थी नलकियां और पाइप वगैरह, उसकी वजह से एक किस्म की जरा पसमुर्दगी होती है। तो कहा कि नहीं, वो जैसे ही वो सब निकाल दिया तो जैसे कि उनको फरहत हो गई कि भाई मैं अपने अल्लाह से मिल चुका हूं, और ये हल्की सी मुस्कुराहट आखिर तक रही। गुस्ल में भी हमने ये महसूस किया और आखिर में भी महसूस किया, और गुस्ल के वक्त भी हमें ऐसा महसूस नहीं हुआ कि इंतकाल कर गए हैं, ऐसा लगा कि सोए हुए हैं आराम से। और फिर अल्लाह ताला शानहु ने, वो तो बात कर रहे थे 5-6 बजे की कि मशीन से हटा लेंगे इनको, लेकिन नहीं, अल्लाह ताला शानहु ने उनको गैर इख्तियारी सुन्नत भी अता की, सोमवार के दिन का इंतकाल। ये गैर इख्तियारी सुन्नत है, हमारे इख्तियार में नहीं। हमारे अकाबिर जो है वो जुमे को मरना पसंद करते हैं और सोमवार को, जिन पर खौफ खुदा का गलबा होता है वो जुमे को इंतकाल करना पसंद करते हैं, इसलिए कि कब्र में सवाल नहीं होता, और जो इश्क नबवी का गलबा जिन पर होता है वो सोमवार को मरना पसंद करते हैं। और हमारे यहां इस्लामिक दावा एकेडमी में हमारा अपना एक निजाम है कि किसी के इंतकाल के मौके पर सब अगर चले जाएं, सबक बंद हो जाएं, क्या फायदा उसका। तो दो चार हम लोग चले जाते हैं, बाकी सब यहीं रहते हैं, सबक भी होता है, बच्चे भी पढ़ते हैं, और फिर पूरा दिन जो है जो कुछ होता है उसका सवाब हम पहुंचा देते हैं। इसी के तालीम और ताल्लुम का बहुत सवाब होता है। लेकिन हुस्ने इत्तेफाक के हमारे यहां कॉन्फ्रेंस में सब थके हुए होते हैं, तो कॉन्फ्रेंस के दूसरे दिन सबकी छुट्टी होती है, तो तमाम उनके असातिज़ा ने शिरकत की उनके जनाजे में, तमाम असातिज़ा। और हर उस्ताद को एक शौक था कि मैं भी जाऊं, मैं भी जाऊं, मैं भी जाऊं। मैंने कहा ना कि वो जब उनको जुमे को मैंने देखा था तो हमारा नॉर्मल मौलवी आदम था, उनमें खुद हैरत था कि इतनी इतनी ज्यादा। और ये मिन जाने बिल्ला होता है मेरे भाइयों, मिन जाने बिल्ला के जो टेक्स्ट मैसेजेस चलने लगे उसमें मौलाना आदम रहमतुल्लाह अलैह, रहमतुल्लाह अलैह बड़े आदमी के लिए लिखा जाता है, ये मिन जाने बिल्ला किसी ने चलाया नहीं। फिर उनके असातिज़ा ने उनको गुसल दिया, उनके असातिज़ा ने उनको कफन पहनाया, और वहां फिर मौलाना अब्दुल अव्वल साहिब जीद मजदूहम वहां के बड़े इमाम हैं, उन्होंने मुझसे कहा कि नमाज के बाद अगर मौलाना आदम साहिब के बारे में 10-15 मिनट तू कुछ अगर कह दे। मैंने कहा कि मेरी तबीयत पर बोझ है, मैं कुछ कह नहीं सकूंगा, मौलाना अयाज साहब से कहिए। तो फिर मौलाना अयाज साहिब को कहा, तो मौलाना अयाज साहिब उनके बड़े उस्ताद हैं उनके, मौलाना आदम साहिब के। तो मिन जानिबिल्लाह मौलाना अयाज साहिब ने मैंने बयान में महसूस किया कि 3 मरतबा उनके नाम के साथ रहमतुल्लाह अली कहा। और उलमा की, तलबा की, नेक लोगों की बहुत बड़ी तादाद, वोलसोल के बड़े जनाजों में से एक जनाजा ये था। और ट्रैफिक भी कब्रिस्तान जाते हुए जरा जैम हो गई थी, तो मैं सोच रहा था कि हम मुझे तो नमाज पढ़ानी है, तो जब तक मैं नहीं पहुंचूंगा वहां तक तो नमाज शुरू नहीं होगी, तो हमारी नमाज तो महफूज है, लेकिन हमारे पीछे जो लोग आ रहे हैं उनका क्या होगा, पीछे जो ट्रैफिक में फंसे हुए हैं। तो मैं जरा गाड़ी में से उतरकर आहिस्ता आहिस्ता चलते चलते गया ताकि 2-4 जितने आदमी भी पहुंच सके। लेकिन हमारे दोस्त मौलाना जुबैर कौला साहब के ससुर यूसुफ भाई करोलिया वो आए हुए थे, तो वो ये कह रहे थे कि मैं आखिर में आने वाले लोगों में से हूं और मैं आखिरी सफ में था। और उन्होंने कहा कि ऐसा जनाजा जिसमें लोग ज्यादा हो और लोग पीछे से आ रहे हों ट्रैफिक वगैरह, तो 2-4 आदमियों की तो नमाज चली ही जाती है, लेकिन कहा कि मैं आखिरी सफ में था, एक भी आदमी की नमाज नहीं गई, अल्लाह ने सबको पहुंचा दिया, बहुत आफियत के साथ उनकी तदफीन हो गई। मैं ये अर्ज कर रहा हूं मेरे भाइयों कि हमारे मौलाना आदम साहिब रहिमहुल्लाह तआला का जो अचानक इंतकाल हो गया, ये हमारे तलबा के लिए, हमारे फौजाना के लिए, हमारे सब मुरीदीन के लिए, मौलाना आदम साहब के रिश्तेदारों के लिए जो उनको जानते थे उनके लिए एक आखिरत की फिक्र पैदा करने का बेहतरीन मौका है। हजरत शेखुल हदीस मौलाना ज़करिया साहिब रहमतुल्लाह अलैह फरमाया करते थे कि जब हमारे मुताल्लिकीन में से किसी का इंतकाल हो जाए तो आखिरत की तैयारी का यह सबसे अच्छा मौका होता है। क्यों? बार बार उसका ख्याल आता है। तो मौलाना आदम साहिब का तो बार बार ख्याल भी आएगा और यह ख्याल आएगा कि अचानक आदमी 32-33 साल की उम्र में भी जा सकता है, तो गुनाहों से तौबा करनी चाहिए, अज़्म कर लेना चाहिए कि अब नहीं। वो तो खुशनसीब थे कि अच्छी हालत में चले गए। मुझे मौलवी मोहम्मद अली ने कहा, मौलवी मोहम्मद अली की घरवाली और मौलाना आदम साहब की घरवाली, इन दोनों का आपस में ताल्लुक है, तो मौलवी मोहम्मद अली ने मुझे कहा कि एक मर्द के लिए सबसे बड़ी गवाही उसकी बीवी है, इससे कि बीवी उसके सारे हालात को जानती है, घर के हालात को। तो कहा कि जब मौलाना का इंतकाल हुआ तो उनकी घरवाली ने मेरी घरवाली से हॉस्पिटल में यह कहा कि उनको किया है, वो तो अपनी आखिरत बना के चले गए, मैं बच्चों के साथ पीछे रह गई। तो मौलाना मोहम्मद अली मुझे कहने लगे कि बीवी की गवाही है कि वो अपनी आखिरत बना के चली गई, बीवी ये कह रही है, बीवी अपने शोहर के बारे में कह रही है कि ये नेक आदमी था और अपनी आखिरत बना के चला गया। और वहां मौलाना इब्राहिम इसाक जी है, वहां के मुक्तदर उलमा में से नौजवान आलिम है, हमसे भी ताल्लुक है, हमें भी उनसे ताल्लुक है, और एकेडमी से भी वो मोहब्बत रखते हैं, और मौलाना आजम साहब के साथ भी उनकी मोहब्बतें और ताल्लुक और साथी एक ही मकतब में वो खिदमत करते हैं। मौलाना का अपना भी मदरसा है और मस्जिद फारूक में जो आलिम क्लास चलता है उसमें भी मौलाना पढ़ा रहे थे। तो उन्होंने ये बतलाया کہ مولانا اتنے خلیق تھے اور اتنا دوسروں کا خیال کرنے والے تھے کہ کہنے لگے کہ میں ایک وقت کچھ حالات میں تھا. ہر شخص ہوتا ہے کبھی بیماری کی حالت, کبھی کوئی اور حالت, کہ میرے پاس آئے اور مجھے کہنے لگے کہ چلو آپ کو میں کہیں لے جاتا ہوں. کہ گاڑی میں مجھے بٹھایا, کہاں لے جائیں گے, کہ آپ کو ایک جگہ پر ہم چائے پینے کے لیے جاتے ہیں, کسی مناسب جگہ پر گئے ہوں گے چائے پینے کے لیے, اور کہا کہ بس بہت فری ہو کر کے میرے ساتھ بات کی. تو میں نے ان سے پوچھا کہ آج ایک دم آپ کو شوق ہو گیا مجھے چائے پلانے کا, تو کہا کہ میں دیکھ رہا تھا کہ آپ چند دنوں سے اسٹریس میں ہیں, تو میں نے سوچا کہ آپ کو ذرا ایسی جگہ پر لے جاؤں کہ آپ کا یہ اسٹریس دور ہو جائے, اس لیے میں آپ کو لے آیا. یعنی ایسا دوسروں کا خیال کرنے والا آدمی. علماء اپنے اساتذہ کا تو بہت زیادہ احترام اپنے اور ہونا بھی چاہیے, اپنے اساتذہ اپنے شیخ کا, لیکن دوسرے تمام علماء کا احترام چھوٹے بڑے ہر ایک کے ساتھ. اور مولانا عبدالاول صاحب جو ان کے استاد بھی ہوتے ہیں مکتب کے, اور وہاں انہوں نے بچپن سے ان کو دیکھا. مولانا عبدالاول صاحب نے ایک لفظ میں مولانا آدم صاحب کی بات کر دی, کہا کہ مولانا آدم صاحب ہر دل عزیز تھے, یعنی ہر دل میں ان کے لیے جگہ تھی, ہر دل میں جگہ. اور اللہ تعالیٰ شانہ نے مقبولیت عطا فرمائی کہ ریڈیو اسلام والے مولانا آدم صاحب کو تو انگلینڈ میں لوگ نہیں جانتے. انگلینڈ میں کون جانتا ہے مولانا, یہاں مجمع میں آدھے نہیں جانتے ہوں گے کہ میں کس کی بات کر رہا ہوں. تو ریڈیو اسلام والوں نے یہاں کانٹیکٹ کیا اور کہا کہ بھائی مولانا آدم صاحب کا انتقال ہو گیا, ہم ان پر پروگرام کرنا چاہتے ہیں. تو گزشتہ کل انہوں نے آدھے گھنٹے کے لیے ان پر پروگرام کیا. یہ فیوز لہ القبول فی الارض, اللہ تعالیٰ شانہ کسی اچھے آدمی کے لیے آسمان سے اعلان نہیں کرتے کہ یہ اچھا آدمی ہے, تو پھر پتا کیسے چلتا ہے؟ تو حدیث میں آتا ہے کہ انتم شہداء اللہ فی الارض, اللہ انسان کی زبانوں کے ذریعے بات کرتا ہے. جب کسی کا انتقال ہو جائے اور سب اچھی اچھی باتیں کرتے ہیں, اس کا مطلب یہ کہ وہ اچھا آدمی تھا. ہمارے مولانا محمد علی مجھے کہہ رہے تھے کہ ایک مرتبہ میں حکیم صاحب کے پاس گیا برمنگھم, ان کو پتا چلا کہ میں آ رہا ہوں, تو مجھے کہا آپ لندن سے آئیں گے تو کھانے کے لیے ہمارے یہاں آئیے. بولے محمد علی نے کہا کہ میں تکلیف بھی دینا نہیں چاہتا تھا, اور پھر سوچا کہ ڈیڑھ گھنٹہ اور میرا نکل جائے گا, تو میں نے ان سے معذرت کر لی. اور میں تو اپنا ناشتہ واشتہ لے کر کے ہی گیا تھا چونکہ برمنگھم اور برمنگھم سے واپس. تو کہا کہ ان کو پتا تھا مولانا آدم صاحب کو کہ میں حکیم صاحب کے پاس کب پہنچنے والا ہوں, تو تھوڑی دیر میں آئے اور کھانا لے کر کے آئے اور کہا کہ آپ لندن تک جا رہے ہیں, دوپہر کا کھانے کا وقت ہے, بھوک لگے گی آپ کو, یہ کھانا لے لیجیے. اور مدرسہ جو انہوں نے قائم کیا تھا مدرسہ, تو وہ مشہور آدمی نہیں تھے, ہزار ہزار پاؤنڈ للہ دینے والے آدمی نہیں تھے, تو وہ ہر ہفتے کسی نہ کسی مسجد میں چندے کے لیے جاتے تھے. کسی مسجد میں 300, کسی مسجد میں 200, کسی مسجد میں 500, اس طرح انہوں نے چندہ کر کر کے 275,000 کی عمارت لی تھی, اس میں سے 150,000 پاؤنڈ انہوں نے جمع کیے. اب اندازہ کرو کہ کتنی مسجد میں گئے ہوں گے اور کتنے میلوں کا سفر کیا ہوگا. میں بھی ہر سنیچر کو پروگرام کے لیے جاتا ہوں اور وہ چندے کے لیے نکلتے ہیں, تو تقریباً 4 بجے ان کو پتا ہوتا ہے کہ ابھی موٹر وے پر ہوگا, تو ٹیکسٹ میسج مجھے آتا ہے. تو مولانا احمد صاحب پیچھے بیٹھے ہوئے ہوتے تو میں ہنس کر کہتا ہوں کہ مولانا آدم صاحب کا ٹیکسٹ ہے, وہ چندے کے لیے دعا کے لیے ہوگا ہر ہفتے. اور ساتھیوں نے مجھے بتایا, بہت سی چیزیں تو مرنے کے بعد معلوم ہوتی ہے نا, ساتھیوں نے بتایا کہ ہمارا مولانا سے تعلق ہوتا تھا, پھر بھی ہمارے علاقے میں آتے تھے تو پہلے سے فون نہیں کرتے تھے تاکہ ہمیں تکلیف نہ ہو ان کو کھلانے پلانے کی, ٹکرا گئے تو پتا چل جاتا تھا کہ آپ آئے ہوئے ہیں. اور مولانا فرحان نے جب الاحسان اکیڈمی شروع کی ابھی, تو انہوں نے مجھے یہ کہا کہ ہم جب چندے کے لیے نکلنے کا ہم نے سوچا, تو ہمیں کچھ اصول ضابطے معلوم کرنے تھے, تو ہم نے سوچا کہ مولوی آدم چونکہ پہلے سے کر رہے ہیں تو سلیم سے ضرور پوچھا ہوگا, تو ان سے پوچھ لیتے ہیں. تو ہم نے ان کو فون کر کے کہا کہ آپ چندے کے لیے ہر ہفتے جاتے ہیں تو پیٹرول وغیرہ کے لیے کیا اصول مقرر کیا ہے, ویئر اینڈ ٹیئر کا لینے کا, صرف پیٹرول کا لینے کا یا نہیں لینے کا کیا؟ تو مولوی آدم نے بہت سادگی سے کہا کہ اصل میں میں نے تو سلیم کو پوچھا ہی نہیں ہے, اس لیے کہ میں نے تو جب سے ادارہ قائم کیا ہے میں نے تو یہ طے کر لیا ہے کہ ادارے کے لیے جتنا دوڑ بھاگ کرنی ہے اپنے پیسے سے کرنی ہے. اور ایک ایک چیز میں اپنے بڑوں سے پوچھ پوچھ کر, اپنے بڑوں سے ماتحت رہ کر, اپنے بڑوں سے پوچھ پوچھ کر. اور ایک خاص بات میں آپ کو بتاؤں, خاص بات وہ یہ کہ آدمی کتنا ہی کن ذہن ہو, کتنا ہی علم میں کم درجے کا ہو لیکن جب وہ کچھ کر لیتا ہے نا تو اس کے بعد اس کی گردن اونچی ہو ہی جاتی ہے کہ مارو ادارہ چھ یہ میرا ادارہ ہے میں نے وہ کام کیا جو مولانا یاسین نہ کر سکے. مفتی سلیمان صاحب نے کیا مفتی سلیمان صاحب تو ایک تیار ادارے میں آ کر بیٹھ گئے. مولانا یاسین صاحب نے کیا وہ تو اسلامک دعوی اکیڈمی میں تو سلیم ہے. ایسا میں نے تو اپنا ادارہ قائم کیا. مولوی آدم کا حال میرے بھائیو, جس جمعے کو میں نے ان سے ملاقات کی آخری ملاقات, ہمارے یہاں پڑھتے تھے اس وقت سے لے کر جمعے کے دن کی ملاقات میں کوئی فرق ان کی لائف میں نہیں آیا. عجب تکبر جیسی کوئی چیز ہی نہیں تھی اس شخص میں. اور ایک شخص آپ کو ایسا نہیں ملے گا جو یہ کہے گا کہ میں نے ان کو چھیڑا تھا, یا تو شرارتن چھیڑا تھا یا دل لگی کے طور پر چھیڑا تھا اور اس پر اس نے کوئی کڑوا جواب دیا ہو. نہ آپ ان کو چھیڑو کچھ بھی کرو تو وہ مسکراتے رہتے تھے. یہ چپ چاپ ہمارے والد صاحب رحمت اللہ علیہ کی جب وفات ہوئی میں یہاں آیا اور یہاں سے تدفین وغیرہ سے فارغ ہو کر جب دارالعمری واپس پہنچا تو میرے استاد محترم حضرت مولانا ہاشم صاحب دامت برکاتہ میرے بہت ہی مشفق استاد ہیں, میرے اوپر بہت شفقتیں بہت دعائیں رہی اور میری والدہ کی طرف سے میرے ماموں بھی ہوتے ہیں تو ملاقات ہوئی. تو ملاقات ہوئی تو مجھ سے فرمایا کہ مولانا اپنے والد کے بارے میں کوئی ایک جملے میں کہہ دو کہ تمہارے والد کیا تھے. اب ایک جملے میں ہم اپنے ابا کے بارے میں کیا کہتے, لیکن یہ حضرت ہی کی توجہ کی برکت تھی کہ اللہ نے مدد فرمائی. میں نے کہا حضرت اپنے والد کے بارے میں ایک جملے میں اگر بات کہوں تو یہ میں کہوں گا کہ میرے والد دنیا میں اس حالت میں گئے ہیں کہ نہ ان کا دل کسی سے میلا تھا نہ کسی اور کا دل ان سے میلا تھا. تو حضرت مولانا ہاشم صاحب نے مجھ سے فرمایا کہ مولانا یہ تو ولایت کا بہت اونچا مقام ہے, تو میں میرے بھائیوں اس وقت مولانا آدم کے بارے میں یہی کہہ سکتا ہوں کہ مولانا آدم اس حالت میں گئے ہوں گے کہ نہ ان کا دل کسی سے میلا نہ کسی اور کا دل ان سے ملا. کوئی تکلیف انہوں نے پہنچائی ہو کچھ بالکل نہیں, اور ان کو کسی نے تکلیف پہنچائی ہو اور دل میں گرج رکھا ہو ایسا نہیں. اور پھر ایک ادارہ اپنا صدقہ جاریہ چھوڑ کر کے گئے ایسے علاقے میں کہ جس علاقے میں جہالت عام تھی, کوئی دینی ماحول نہیں تھا, وہاں ایک جگہ لی. جگہ لے کر کے 200 بچے اس وقت پڑھ رہے ہیں وہاں اور اچھی تعلیم تربیت کے ساتھ. یہاں سے پورا گائیڈنس مولانا آیاز صاحب سے لیتے ہیں ایک ایک چیز میں. اور مولوی یعقوب قاضی نے مجھے کہا کہ مانچسٹر بھی جب بھی آتے ہیں یا فون کرتے ہیں تو یہی چیز کہ بھئی مکتب میں یہ ہے اپنے مکتب کو بہتر سے بہتر بنانے کی فکر. صلاحیت انگلش میں نہیں تھی پھر بھی ایک میگزین نکالتے تھے الہدایا, گھروں میں پہنچاتے تھے. آخری دن بھی آئے تھے تو وہ پوری پائل دے کر کے آئے تھے اور مجھے ایک دے دیا. میں تو ہمیشہ پوری ہی پائل لے لیا کرتا ہوں ان سے, لیکن اس مرتبہ میں نے ایک لے لی اور ایک لے کر کے باقی نہیں چھیڑی. اور وہ شرم میں مجھے کہہ نہیں سکے, مجھے افسوس بھی ہوا. میں نے گھر جا کر کے مولانا احمد کو کہا کہ میں نے کہا کہ یہ جتنے ہمارے فضلہ میگزین نکالتے ہیں وہ 15-20 نسخے میرے ہاتھ میں پکڑوا دیتے ہیں اور میں بہت محتاط آدمی ہوں تو پھر یہ ذہن میں رکھنا پڑتا ہے کہ یہ صحیح ہاتھوں میں دینا چاہیے. اس لیے میں نے کہا میں نے مولانا اعظم صاحب سے نہیں لی, مجھے کیا پتا کہ وہ بےچارے آخری میگزین دینے کے لیے آئے تھے. اور پھر ایک صدقہ جاریہ اور دوسرا صدقہ جاریہ اولاد ہے, چھوٹی چھوٹی اولاد, سب سے چھوٹی 7 سال کا بچہ ہے. دعا کیجئے کہ اللہ تعالیٰ اہلیہ کی بھی حفاظت فرمائے, ماں باپ کو بھی ہمت دے, ادارے کی بھی حفاظت فرمائے اور ان بچوں کو ان کے لیے اللہ صدقہ جاریہ بنائے. اور ایک اور صدقہ جاریہ, میری یہاں اسلامک دعوی اکیڈمی میں بہت چاہت تھی کہ ہمارے یہاں جو بچے حافظ ہوں وہ ایک مجلس میں قرآن سنائے, ایک مجلس میں. تو آپ حضرت سنتے رہتے ہیں, ابھی ہمارے یہاں جو ختم قرآن ہوا اس میں تقریباً 34 بچوں نے ایک مجلس میں قرآن سنایا. تقریباً 34 بچے تھے اس سال جنہوں نے ایک مجلس میں قرآن سنایا, اور اس سے پہلے بھی کئی درجن بچوں نے ایک مجلس میں قرآن سنایا. لیکن جس مدرسے میں ایک مجلس میں قرآن سنانے کا رواج نہ ہو میرے بھائیوں, اس میں بچوں کو ہمت نہیں ہوتی. دو دو تین تین پارے تو استاد کو سنا تو ایک مجلس میں پورا قرآن سنائے. مگر میں اپیل کرتا رہتا تھا, سمجھاتا رہتا تھا کہ بھئی ہمت کرو, کوئی ہمت کرو, ایک مجلس میں قرآن پڑھو, ایک مجلس میں قرآن پڑھو. یہ مولوی آدم ہمارے یہاں سب سے پہلے ہے, جب وہ حفظ انہوں نے ختم کیا انہوں نے مجھے آ کر کے کہا کہ میں پورا قرآن پڑھنے کے لیے تیار ہوں. انہوں نے پڑھا پورا قرآن پڑھا اور مجھے جو ہے साथियों में से किसी ने अभी उस दिन याद दिहानी कराई कि शायद तुम्हें याद ना हो, लेकिन 2003 के यूथ कॉन्फ्रेंस से पहले उन्होंने कुरान खत्म किया था, और यूथ हमने ताकि लोगों नौजवानों के दिलों में भी कुरान का यकीन और अजबत पैदा हो, तो मैंने कहा कि नहीं इनको खत्म करवाएंगे हम यूथ कॉन्फ्रेंस में। तो यूथ कॉन्फ्रेंस में उन्होंने आखिरी सूरतें पढ़ी थी और उनको देख करके फिर हिम्मत हुई दूसरों को। तो ये सिलसिला जब तक चलता रहेगा वो सारा उनके लिए सदका जारिया है। और इस्लामिक दावा एकेडमी का ये निजाम देख करके दूसरों को, दूसरे इदारे वालों को, हमारे यहां मलावी से मौलाना अहमद आए थे, जब उनके सामने ये बात आई तो उन्होंने कहा अच्छा एक मजलिस में कुरान खत्म करते हैं। मैंने कहा खत्म करते हैं, तो कहा यहां से जाकर के मैं भी अपने मदरसे में कायम करूंगा लिम्बी में। तो अभी मैं गया था तो मुझे लोगों ने बताया कि मौलाना अहमद साहब ने भी यह सिलसिला शुरू किया है। इन सब का सदके जारिया जो है हमारे दूसरे जो इस्लामिक दावा एकेडमी के फुजला ने अपनी अपनी जगहों पर इदारे कायम किए हैं, वो भी एक मजलिस में, ये सब उनको जाएगा। मैं मेरे भाई अर्ज ये कर रहा हूं कि मौलाना अहमद तो खलीक थे, अखलाक वाले थे, मुतवाजे थे, सीधे सादे थे। आप देखते थे कि कपड़े भी सीधे सादे, उन्होंने कोई अपनी लाइफ स्टाइल की भी फिक्र नहीं की, दूसरों का बहुत ख्याल करने वाले थे। मेरा आखिरी सफर जो रमजान से पहले हुआ तो वो अपने वालिद के साथ रहते थे, वहां से अपने घर में मुंतकिल हुए थे। और जो बहुत आशिक शागिर्द हो और आशिक मुरीद हो, उसका दिल तो चाहता ही है कि घर में आए, और सबको पता है कि मैं किसी शहर में तकरीबन किसी जनाजे के लिए जाता हूं या बयान के लिए जाता हूं। अब उनको पता था कि ये दोबारा यहां या तो किसी जनाजे के लिए आएगा या बयान के लिए आएगा, तो उनकी चाहत तो थी, लेकिन बयान और वहां से फारिग होने में देर हो गई और हमें जाना था उनके इदारे में, वहां हमारे सारे फुजला जमा होने वाले थे। तो उन्होंने मौलाना अहमद को ये कहा, मुझे कहा, गाड़ी चल रही थी, कि ये मेरा मकान है, मेरे लिए दुआ कर दीजिए, इस घर में मैं मुंतकिल हुआ हूं। फिर हम आ गए। तो अभी उनके इंतकाल के बाद मौलाना अहमद ने मुझे कहा कि उन्होंने मुझे गाड़ी में बैठने से पहले कहा था कि मेरा दिल तो बहुत चाहता है कि सलीम मेरे घर में आए, इसलिए कि मैं नए घर में मुंतकिल हुआ हूं, लेकिन वक्त इतना हो गया है कि मैं अपने घर में ले जाऊंगा तो तकलीफ होगी, इसलिए बस बाहर से ही दुआ करा लेंगे और इंशाल्लाह दूसरी मरतबा फिर हम घर ले जाएंगे। ये दूसरों का ख्याल रखना। आज तो हमारा हाल ये है कि शेख मर जावे लेकिन हमें बरकत मिलनी चाहिए, ये हमारा हाल है। कुछ भी हो जाए हमारा ये होना चाहिए। तो मेरे भाइयों, ये कुछ जिक्र खैर भी हो गया मौलाना अहमद का, अल्लाह मौलाना आदम का, अल्लाह ताला शानहू उनको घरी के रहमत करे, और अल्लाह ताला शानहू हमारे दूसरे जितने भी रूहानी बेटे हैं शागिर्द की शक्ल में, मुरीदों की शक्ल में, अल्लाह ताला उन सब की उम्रों में खूब बरकत पैदा फरमावे और उनको सालेहियत, सलाहियत, काबिलियत, मकबूलियत में खूब बरकत दे और उनसे खूब काम कराए, और अल्लाह ताला शानहू हम सबको जन्नतुल फिरदौस में साथ रखे, पूरी उम्मत को जन्नतुल फिरदौस में साथ रखे। असल जो बात चल रही थी वो ये है कि मौलाना आदम साहिब की, तो ये भी अल्लाह ने ही बातें कहलवा दी। देखो ये भी उनका जिक्र खैर जो हो रहा है, ये अल्लाह उनको इज्जत देना चाहते हैं, ये सब मिंजान बिल्ला होता है। अल्लाह ताला शानहू जो है हमें मौत की तैयारी की तौफीक दे। असल बात यह है कि मौलाना आदम के की जिंदगी और मौत में दो सबक हमारे लिए हैं। वो एक अच्छी जिंदगी गुजार कर गए, हमें भी अच्छी जिंदगी गुजारनी चाहिए, और उनकी मौत से इबरत लेनी चाहिए कि अचानक मौत आ गई, अचानक मौत आ गई, हमारी भी अचानक आ सकती है। शराब पीते हुए किसी की आ जाती है, जीना करते हुए भी मौतें आई हैं, गीबत करते हुए आई है, गाली देते हुए आई है, लड़ते हुए आई है। तो हमें अल्लाह से दुआ भी बहुत करनी चाहिए कि अल्लाह हमें हुस्ने खातिमा नसीब करे, और हमें नेक आमाल करने चाहिए, तकवे वाली जिंदगी गुजारनी चाहिए ताकि हमारा खातिमा अच्छा हो। अल्लाह ताला शानहू मुझे आपको अमल की तौफीक दे। मौलाना आदम साहिब और इसी तरह दूसरे जितने भी मरहूमीन हैं, अल्लाह सबकी मगफिरत फरमाए, सबके दर्जे बुलंद करे। अल्लाह ताला शानहू पूरी दुनिया में दीन के जितने काम जिस जिस लाइन से हो रहे हैं सबको कबूल फरमाए, और अल्लाह ताला शानहू हमें भी हुस्ने खातिमा नसीब करे, हम सबको जन्नत फिरदौस में अंबिया सिद्दीकीन शोहदा सालिहीन के साथ रखे, बीमारों को अल्लाह शिफा अता फरमाए, परेशान हालों की परेशानियों को दूर फरमाए, मौत के करीब है उन्हें हुस्ने खातिमा नसीब फरमाए, मरहूमीन की मगफिरत फरमाए। अल्लाह ताला शानहू हमें हक से वाबस्ता रखे, अहले हक से वाबस्ता रखे, और अहले हक के कामों से वाबस्ता रखे। اللہ تعالیٰ شانو حق اور باطل صحیح اور غلط کو سمجھنے کی توفیق دے اور سمجھ کر اللہ تعالیٰ شانو صحیح کو اختیار کرنے کی اور غلط سے دور رہنے کی توفیق دے. اس پرفتن دور میں اللہ تعالیٰ شانو ہر شر اور ہر فتنے سے ہماری حفاظت فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. کچھ بچے حفظ شروع کر رہے ہیں, ہمارے مدرسہ ریاض القرآن کے بچے حفظ شروع کر رہے ہیں. اعوذ باللہ من الشیطان الرجیم, بسم الله الرحمن الرحيم,
بسم الله الرحمن الرحيم,
الحمد لله رب العالمين,
الحمد لله رب العالمين,
الرحمن الرحيم,
الرحمن الرحيم,
مالك يوم الدين,
مالك يوم الدين,
إياك نعبد وإياك نستعين,
إياك نعبد وإياك نستعين,
اهدنا الصراط المستقيم,
اهدنا الصراط المستقيم,
صراط الذين أنعمت عليهم,
صراط الذين أنعمت عليهم,
غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم,
بسم الله الرحمن الرحيم,
ألف لام ميم,
ألف لام ميم,
ذلك الكتاب لا ريب فيه,
ذلك الكتاب لا ريب فيه,
هدى للمتقين,
هدى للمتقين,
صدق الله العظيم. May Allah make it easy for you, and may Allah make all of you the hafiz of the Quran as soon as possible, and may Allah give you all the tawfiq and the interest to learn to recite with tajweed, and may Allah subhanahu wa ta'ala keep you hafiz until Jannah, and may Allah also make you good ulama who will serve the deen and who will serve the ummah and who will serve the humanity at large. Alhamdulillah Rabbil Alameen, Aqibatu lil Muttaqeen, Wassalatu Wassalamu ala Rasulihi Sayyidina wa Mawlana Muhammadin wa ala alihi wa ashabihi ajma'in. Rabbana zalamna anfusana wa in lam taghfir lana wa tarhamna lanakunanna min al-khasirin. Rabbana ighfir lana wa tub alayna innaka antat tawwab. اللهم رب يسر ولا تعسر وتمم من خير بك نستعين يا رب. اللهم لا تسأل إلا ما شئت وتعسر وأنت تقدم من سر ما شئت. اللهم خير لنا وخذنا ويسر لنا أمورنا ونعمنا يا الله أحسن فعلنا قرآن سے محمد ہم سب کو قرآن جتنے حفاظ ہیں سب کو پوری امت مسلم کو قرآن اور قرآن تعلیم برحمتک یا ارحم الراحمین.